नहीं पा रहे आपको, तो आपको हम दोबारा फोन कर रहे हैं प्लीज। उतनी देर में हम डॉक्टर मुनीश कुमार से बात करते हैं। डॉक्टर मुनीश, आपके ख्याल में अब भारत में माहौल क्या है? पाकिस्तान के साथ जो पहले से तय की गई बातचीत को जारी रखने का प्रोग्राम था सेक्रेटरी खारजा के लेवल की सतह पर, क्या आप समझते हैं कि अभी भी उसमें किस तरह का माहौल आप देखते हैं? इस बातचीत के जल्द दोबारा शुरू होने के इम्कान क्या है?
देखिए, मैंने कल भी इस कार्यक्रम में मैंने कल इस बात को पे मैंने हिंट दिया था कि दोनों सरकारों के बीच से जिस तरह से जो खबरें हिंदुस्तान में आ रही हैं, खास करके इंडियन एस्टेब्लिशमेंट से, वो बिल्कुल इस बात को बताता है कि आने वाले कुछ ही समय में शायद पाकिस्तान और हिंदुस्तान के बीच एक तारीख, मुकम्मल तारीख जो है, तारीख बताई जाए जिस दिन ये बातचीत होगी।
अच्छा।
और अगर जिस तरह का अनाउंसमेंट आज नवाज शरीफ साहब ने किया है, ये कोई ऐसे नहीं कोई राजनीतिक पॉलिटिकल बयान इसे ना समझा जाए, मुझे लगता है कि ये बाकायदा एक स्ट्रेटजी के तहत बातचीत करके इस बात को बताया जा रहा है कि भाई हिंदुस्तान और पाकिस्तान के बीच में बातचीत होगी सेक्रेटरी लेवल की, जो 14 जनवरी को होनी थी जो पठानकोट की वजह से नहीं हो पाई। इसका मतलब साफ है कि हिंदुस्तान की सरकार और पाकिस्तान की सरकार ने एक ये अंडरस्टैंडिंग पे ये लोग पहुंच चुके हैं कि हमें अब आगे बातचीत करनी है। रही बात हिंदुस्तान के अंदर में, तो हिंदुस्तान में जरूर मीडिया का एक वर्ग है, मीडिया का एक सेक्शन है, साथ ही हर पॉलिटिकल पार्टीज में उस तरह के जो म्यूनिस्कुल माइनॉरिटी के लोग हैं जो चाहते हैं कि भाई पहले टेरर पे बात हो, पहले आतंकवादियों को पकड़ा जाए, फला फला जो नॉर्मल जो बातचीत है वो, अगर आतंकवाद की बातचीत नहीं भी हो तो फिर भी वो एक ऐसा सेक्शन है जो जो कभी नहीं चाहता कि भाई बातचीत को आगे बढ़ाया जाए या कोई कोई चीजों को जो है कोई हिंदुस्तान पाकिस्तान के बीच में जो है एक अच्छा माहौल बने। तो अपार्ट फ्रॉम दैट, हिंदुस्तान में जो सिविल सोसाइटी है, लोग हैं, और जो टॉप लेवल पे जो गवर्नमेंट है, खासकर के प्राइम मिनिस्टर ऑफिस, ये पाकिस्तान के साथ बात करने के लिए बिल्कुल इच्छुक है। ये मुझे लगता है कि उन्होंने फैसला कर लिया है कि मीडिया कुछ भी करती रहे, हम लोगों को आपस में बातचीत करके सारे। और ये अच्छा लगा कि उन्होंने इसी भी बताया आज नवाज शरीफ साहब ने अपने भाषण में, उन्होंने ये कहा कि भाई कश्मीर के साथ साथ बाकी सभी चीजों के ऊपर
बातचीत होने की जरूरत है।
तो अब ये दिस इज अ वेरी गुड डेवलपमेंट, और हम लोग जैसे लोगों के लिए अच्छी खबर है कि हिंदुस्तान और पाकिस्तान के बीच में एक बातचीत का सिलसिला जो थम गया था पठानकोट की वजह से शुरू हो रहा है।
जी, हमारे साथ ही रहिएगा मुनीश साहब, आप भी। प्रोफेसर साहब, अब आप फरमाइएगा, आप बात कर रहे थे कि पाकिस्तान और भारत के दरमियान सूरत हाल को बेहतर बनाने के लिए आलमी बिरादरी ने काफी अहम किरदार अदा किया है, तो उसके हवाले से जो बात कर रहे थे जरा उसकी वजाहत करते चलिए।
जी, मैं यही कर रहा था कि पाकिस्तान और भारत आज जो ऑन बोर्ड हैं और जिस मकाम पे पहुंचे हैं कि बातचीत का एक बड़ा खुशगवार लम्हा लगता है और दोनों बड़े मुतमिन और एतमाद के साथ आगे बढ़ रहे हैं, तो इसमें आलमी बरादरी ने बड़े हसासियत के साथ इस दोनों ममालिक को आगे लाने में बड़ा अहम किरदार अदा किया है। दोनों मुल्कों के अंदर जो मीडिया था, सिविल सोसाइटी थी, जो इंटेलेक्चुअल थे, स्कॉलर थे, उन्होंने भी अपना अपना रवायती किरदार अदा किया है। तो ये फजा बनाने में बड़ी मतहर्रक किस्म की लॉबी रही है, अगरचे इस सिलसिले में थोड़ी सी मायूसी इंडिया की तरफ से होती रही, सरकारी हलकों की तरफ से, और फिर राइट विंग जिस अंदाज से वो इंतहा पसंदी का मुजाहरा कर रहे थे, और जो लोग पाकिस्तान की बात करना चाहते हैं या उनके साथ बातचीत के लिए आगे बढ़ना चाहते हैं, तो वो थोड़ा सा इन्होंने जबर का इस्तेमाल किया और इंतहा पसंदी दिखाई, लेकिन अल्टीमेटली फिर वही कुव्वतें कामयाब होगी जो कहते हैं कि बातचीत जारी रहनी चाहिए और बातचीत होनी चाहिए। और जैसे आज नवाज शरीफ साहब ने भी कहा कि जी कश्मीर के साथ जितने मुतलका मसाइल है, तो हम तो शुरू दिन से ही ये कह रहे हैं कि भाई कश्मीर के साथ साथ जो बाकी मसाइल हैं, और जिस वजह से तजारत भी, मईशत भी, इक्तसादियात भी, समाजियात के मुख्तलिफ मामलात भी, ये सारे रुक जाते, तो इनको जारी रखो। कौमों के दरमियान बातचीत जारी रहनी चाहिए, गुफ्तगुचनी से मसाइल हल होते हैं, तंग गली बनाने से मसाइल हल नहीं होते। दोनों ममालिक को बहुत सारे मुश्तरका मसाइल का सामना है, और ये मसाइल बातचीत करने से ही
हल हो सकते हैं।
हिंदुस्तान अच्छा, को पाकिस्तान की जरूरत है, पाकिस्तान को हिंदुस्तान की जरूरत है, और इन मसाइल को जब तक ये बैठ के नहीं बात करेंगे, बजाय खुद के ये दीवार से बाहर देखें, तो अंदर के मामला बहुत सारे अंदरूनी तौर पर बाहमी गुफ्तगुशनी से हल हो सकते हैं, इत्तफाक राय कायम हो सकता है। और इसी तरह वो मकाम भी आ जाएगा कि जो मसाइल हमें तल्ख लगते हैं और जिसमें पचीदगियां नजर आती हैं, गंभीर मसाइल लगते हैं, वो भी एक दिन ऐसा आएगा कि वो
हल हो सकेंगे।
बिल्कुल करीब आ
जी हाँ, बातचीत का रास्ता खुला रखने की जरूरत होती है, जिसके बाद जाहिर है कि मसाइल की तरफ पेशरफ्त होती रहती है। अभी प्रोफेसर साहब ने डॉक्टर मुनीश आपसे बात करते हैं, बात की, आज 5 फरवरी भी है और कश्मीर डे मनाया जाता है। अक्वामे मुत्तहदा यानी यूनाइटेड नेशंस अपनी करारदादों की रोशनी में मसला कश्मीर को हल कराने के लिए जाहिर है कि उसकी रेजोल्यूशंस आती रही हैं, आप क्या देखते हैं, किस तरह से मदद कर सकती है, क्या इकदाम उठाया जा सकता है, किस तरह से इन दोनों मुल्कों की मदद कर सकती है ताकि वो मसला कश्मीर को हल करने में कुछ काम कर सकें?
देखिए, जो कश्मीर का जो मसला है, और जो ये मुझे नहीं लगता आज के डेट में कि जो ये इसकी जो फिजिबिलिटी जो है, और जिस तरीके का जो हिंदुस्तान और पाकिस्तान की राजनीति और जिस तरह का नीज जो है दोनों देशों के अंदर में जो जो माहौल जो बना है, उसमें मुझे लगता है कि एक जो सोल्यूशन, जो पॉसिबल सोल्यूशन जो है, जो समझ में आता है, जिसपे बहुत बार जो उस पर कोशिश भी की गई है कि जो हमारा जो अभी जो वर्किंग बाउंड्री है उसको ही जो है वो मान लिया जाए। ये एक जो है, ये पूरा मसला जो है इसका एक पॉजिटिव, इसी के ऊपर मुझे लगता है कि इसी के आसपास कोई सोल्यूशन जो है कश्मीर का निकल सकता है। और ये बात ये अलग है कि पाकिस्तान के अंदर में आज जो वो असेंबली को जो वो एड्रेस कर रहे थे, हिंदुस्तान में भी आप देख रही हैं किस तरह का रिएक्शन आ रहा है कि जब एक कश्मीर को लेकर के पार्लियामेंट के अंदर में पाकिस्तान की पार्लियामेंट्री कमेटी ने एक जो रिपोर्ट दी है उसको लेकर के भी एक बहुत ही दूसरे किस्म की का माहौल जो है कश्मीर में बना है। तो मुझे लगता है कि इस पे जो आगे जो बातचीत होगी, जो कश्मीर का जो इशू होगा, वो मुझे लगता है कि जो सबसे ज्यादा जो सर्वमान्य और पूरी दुनिया में भी इसको जो है उसको एक लेजिटिमेसी मिलेगी और रीजनेबल डील जिसको कहा जा सकता है, वो वर्किंग बाउंड्री को ही परमानेंट करने की बातें हो सकती है।
अच्छा, इसी सवाल का जवाब हम बहुत बहुत शुक्रिया मुनीष कुमार साहब से बात हमारी हो रही थी। मुनीष साहब, आपसे मेरी फिर भी बात होगी, आपके वक्त का, आपके कमेंट्स का हमेशा की तरह बहुत बहुत शुक्रिया, आप हमेशा हमें वक्त देते हैं, हम इसके लिए बहुत बहुत आपके शुक्रगुजार हैं। प्रोफेसर हिलाल, इससे पहले कि हम अफगानिस्तान की तरफ आगे बढ़ें, आपको एक कॉमेंट इसके ऊपर करते चलिए कश्मीर डे के हवाले से। आमतौर पर यही कहा जाता है कि खित्ते में अगर अमन कायम करना है तो जाहिर है कि उस सिलसिले में भारत कश्मीर के मसले को उसमें हक़ राय दही के साथ हल करने की भी जरूरत है। आपने सुना डॉक्टर मनीष कह रहे थे कि वर्किंग बाउंड्री की बात ही कर ली जाए, एक क्विक कमेंट देते चलिए कि किस तरह से आप क्या इम्कान देखते हैं इस सिलसिले में, क्या आपको नजर आता है, क्या कभी मुमकिन हो सकता है कि इस वक्त जब ये बहुत पेचीदा मसला नजर आता है किसी वक्त इसको मुमकिन किया जा सके?
देखिए, मनीष साहब ने तो बड़ी तंग गली बना दी और बहुत जल्दी वर्किंग बाउंड्री के ऊपर वो पहुंच गए, तो मुझे नहीं तो थी कि वो जिस किस्म के कलमकार हैं और तजिया कार हैं उनको ऐसी बात करनी चाहिए थी। मसला बड़ा गंभीर, बड़ा हसासियत है, दोनों की जज्बातियत इन्वॉल्व है, पाकिस्तान की भी, इंडिया की भी। ये इतनी आसानी से नहीं हो सकता। मैं कह रहा हूं कि बातचीत के दरवाजे खुले रहने चाहिए, कश्मीर पे बातचीत करें। हमें ये भी नजर आता है कि राजीव गांधी के दौर में भी रियाज साहब और राजीव साहब किसी ऐसी वर्किंग पोजीशन पे पहुंच गए थे, लेकिन उसके बाद दोनों मुल्कों में हालात कुछ ऐसे पैदा हुए कि कश्मीर फिर पस मंजर से चला गया। फिर मुशर्रफ साहब के दौर में भी अटल बिहारी वाजपेयी के साथ बात हुई और दोनों ने माना कि हम किस बड़े ही मुनसफाना हल के करीब आ गए थे। तो इस तरीके से मनमोहन साहब के दौर में भी बातें आती रही हैं। तो जब तक दोनों बातचीत जारी नहीं करेंगे, आपस में बैठेंगे नहीं, कोई भी गंभीर मसला, पेचीदा मसला किसी लेवल पे हल नहीं हो सकता। इसके लिए दोनों को मिलकर बैठना होगा। कश्मीरी भी स्टेक होल्डर हैं, सिर्फ पाकिस्तान या इंडिया की बात नहीं है, स्टेक होल्डर को सारों को मिला के बैठा के फिर देखना होगा कौन सा नतीजा बेहतर तौर पर बगैर किसी को हर्ट किए हुए बगैर किसी की इंटेग्रिटी को नुकसान पहुंचे, कोई ऐसा नतीजा सामने आ जाए जो सबके लिए काबिल कबूल हो। सिर्फ वर्किंग बाउंड्री ही काबिल कबूल नहीं है, ये तो फिर चीज को मतनाजा बनाने वाली बात है। हम तो कहते हैं कि बातचीत को आगे बढ़ाएं,
बातचीत को आगे बढ़ाएं,
बैठे बातचीत करें। कश्मीर भी एक मतनाजा मसला है और इससे बहुत सारे मसाइल आगे आ गए, जिसमें पानी का मसला है, डैम्स का मसला है, जिसमें पाकिस्तान के अपने रिजर्वेशन है। लेकिन मेरा ख्याल है कि बातचीत जारी रखेंगे तो मसाइल हल हो सकते हैं।
बिल्कुल, क्योंकि जब हम इसकी बात करते हैं तो जाहिर है कि इसके साथ बहुत सारे और भी मसाइल आते हैं और एक तफसील तलब ये बहस है जिसके बारे में बहुत सारे मुख्तलिफ पहलुओं से बात की जा सकती है। किसी और प्रोग्राम में हम इसको ज़रूर देखेंगे। अब हम अपनी अगली सेगमेंट की तरफ चलते हैं। अफगानिस्तान में तैनात आला अमरीकी फौजी कमांडर ने अमरीका की कांग्रेस में यह बताया है कि अगर अफगानिस्तान में अमरीकी दस्तों की तादाद को 5,500 की हद तक कम कर दिया जाए तो जैसा कि सदर ओबामा तजवीज कर चुके हैं तो इससे अफगानिस्तान की फौजों को जो तरबियत फराहम करने का अमल है वो मुतासिर होगा। जनरल जॉन कैम्बल ने सेनेट की आर्म्ड फोर्सेस सर्विसेज कमेटी को बताया है कि अगर ऐसा होता है तो अफगान फौजियों की इजाफी तरबियत का काम बहुत कम रह जाएगा। और एरिजोना से ताल्लुक रखने वाले रिपब्लिकन सेनेटर जॉन मकेन का भी कहना यह है कि अमरीकी दस्तों की तादाद को अगर कम किया जाए तो अफगान फौज को तरबियत फराहम करने के साथ साथ इंसदाद दहशत गर्दी के लिए भी जो कोशिशें हो रही हैं उनको भी नुकसान पहुंच सकता है। इस वक्त हमें लंदन से ज्वाइन किया हमारे साथ मीर वाइज अफगान ने और उन्हीं से हम बात करते हैं। अस्सलाम वालेकुम अफगान साहब।
वालेकुम सलाम जी।
बहुत बहुत शुक्रिया अफगान साहब वक्त का। आपके ख्याल में अफगानिस्तान में अमरीकी फौज की मौजूदगी में तौसी यानी इसको ज्यादा देर तक वहाँ रहने के लिए किस हद तक जरूरत आप समझते हैं, देखते हैं?
मेरे ख्याल से अभी जो अफगानिस्तान में फोर्सेज मौजूद है और वहाँ पे जो सूरतेहाल है तो इस सूरतेहाल को मद्देनजर रखकर वहाँ पे अमरीकी फौजी और नेटो फोर्सेज जो है वो उनका रहना चाहिए और यही मांग अफगान गवर्नमेंट का भी है और अफगानिस्तान में बहुत सारे लोगों का भी है। अलबत्ता उन लोगों के अलावा जो तालिबान को सपोर्ट करते हैं या जो तालिबान का अपना नजर है वो तो यही कहते हैं कि नेटो फोर्सेज को अफगानिस्तान से निकलना चाहिए। अदरवाइज अगर हम देख ले तो वहाँ पे बहुत सारे लोग इसी नजर के कायल है और यही कहते हैं कि अमेरिकन फोर्सेस और नेटो फोर्सेस के रहने की वजह से वहाँ पे लड़ाया झगड़े जो है वो कम होते हैं और वहाँ पे कम से कम अफगान फोर्सेस को मोरली वो सपोर्ट मिलेंगे कि हमारे पास या हमारे साथ कुछ इस तरह की लोग भी है या इस तरह की आर्मी भी मौजूद है जो उनके पास दिपाही अवजार ज्यादा है। अफगान फोर्स की जो वहाँ पे जो कुवत है अभी वो मुख्तलिफ हिस्सों में लड़ रही है, वो मुख्तलिफ इलाकों में लड़ रही है और उनकी तादाद भी उस हद तक काफी नहीं है जिस हद तक वो होना चाहे
और उनके पास ट्रेनिंग की जरूरत भी है।
जी उनके पास वही असलहे और वही चीजें भी नहीं है जो उन्हें चाहिए। तो एक तरफ वो अफगान फोर्सेस की मोराल के लिए ये बात उन्हें तकवियत मिलेंगे और दूसरी जानिब जो है वो यू है कि अफगानिस्तान की जो मीशत है उसको भी ऑटोमेटिकली इसके साथ ऊपर जाते हैं।
अच्छा, आपने अभी इस तरफ इशारा भी किया है लेकिन जैसा कि आपने कहा कि जाहिर है कि अवाम भी चाहते हैं, अफगान हुकूमत भी यही चाहती है कि अमरीकी फौज की मौजूदगी वहां पर ज्यादा देर रहे क्योंकि उसकी वजह से अमन कायम होता है। लेकिन तालिबान अमन बातचीत के लिए अभी जिसके बारे में हम आगे चलकर बात भी करने लगे हैं, चार फ्रीकी मुजाकरात भी शुरू हुए जिसमें लाया अमल तय करने की कोशिश की जा रही है, आप ये फरमाइएगा कि तालिबान ने बातचीत के लिए हमेशा से एक ही शर्त रखी और वो कहते हैं कि गैर मुल्की अफवाज वहां से वापस चले जाएं। अब अगर ये वाला ऐलान है तो इससे ये कल जो इजलास हो रहा है उस पर क्या असरात मुरतब होंगे जो चार फ्रीकी इजलास हो रहा है?
मेरे ख्याल से तालिबान का एक ही शर्त नहीं है, उन लोगों का मुख्तलिफ शर्तें हैं और बातचीत स्टार्ट होने से अफगान गवर्नमेंट ने वाजे तौर पे ये कहा हुआ है कि वो तालिबान की कोई भी शर्त मांगने के लिए तैयार नहीं है। हाँ, अगर मुज़ाकरात शुरू हो जाए, मुज़ाकरात के बाद ये पता चल जाए कि हाँ ये लोग यही शर्त है, फलाना शर्त है और फलाना शर्त है। आपको पता है अभी जो पकवाश में जो बात हुई थी तो उसमें तालिबान ने ये भी मंगवाया था कि हमारे जो दफ्तर है उसे रस्मियत दी दीजिए और हमारी जो कैदी है उसे रिहा कीजिए। उन्होंने ये भी कहा हुआ था कि हमें जो आने जाने का खुलम खुला इजाजत दी दी जाए, इस तरह की कुछ उन्होंने जो ख्वाहिशात जाहिर की थी लेकिन अफगान गवर्नमेंट ने उसे रद्द किया। उन्होंने कहा था जब तक बातचीत शुरू ना हो जाए और जब तक ये लाया अमल तय ना हो जाए, हम एक दूसरे के सामने बैठ ना जाए तो उस वक्त तक हम उनकी बात नहीं मानते या उनकी शरायत से वो मानने के लिए अफगान गवर्नमेंट ने कहा था कि हम तैयार नहीं है। इसी तरह की जैसे कि तालिबान की यही ख्वाहिश है कि अब नेटो फोर्सेज जो है वो अफगानिस्तान से निकल जाए, अमेरिकन फोर्सेज निकल जाए, तो ये बात भी अफगान गवर्नमेंट को उस वक्त तक काबिल कबूल नहीं है जब तक कि तालिबान सामने अफगान गवर्नमेंट के साथ न बैठ जाए और ये सिलसिला शुरू न हो जाए। अभी जो बातें हो रही है या चार फरीकी जो इजलास है कल इस्लामाबाद में होने वाला है, उसके पहले उससे पहले भी आप लोगों को पता है कि अफगानिस्तान इंटेलिजेंस चीफ और पाकिस्तान की इंटेलिजेंस का चीफ, इन लोगों का भी एक इजलास हुआ है, उन लोगों ने भी इसी लाइहमल पे बात की है। तो ये लोग भी यही कोशिश कर रहे हैं कि कौन सी अच्छा रास्ता होगा कि हम इन सब चीजों को सेव करके तालिबान के साथ
बातचीत करें
कर सके या बात कर ले। तो मेरे ख्याल में तालिबान की ये शर्त इतनी ज्यादा
रुकावट नहीं बनेगी,
ज्यादा काबिल कबूल नहीं आ रहा जितनी वो लोग मांग रहे हैं।
अच्छा, आप हमारे साथ रहिए कभी क्योंकि हमें और भी बात इसी बारे में करनी है। प्रोफेसर हिलाल साहब से बात करते हैं। प्रोफेसर साहब, ये जो अभी बात कर रहे थे, अभी अफगान साहब से भी बात हो रही थी कि 6 फरवरी को यानी कल इस्लामाबाद में पाकिस्तान, अफगानिस्तान, चीन और अमरीका के नुमाइंदों पर मुश्तमिल कमेटी का इजलास हो रहा है जिसमें अफगान अमन मुज़ाकरात का लाया अमल यानी रोड मैप तैयार करने की कोशिशों पर मजीद तबादला ख्याल होगा। ये तीसरा इजलास है, इससे पहले एक इजलास इस्लामाबाद में सबसे पहला हुआ था, फिर दूसरा काबुल में हुआ जो जनवरी के वस्त में हुआ, और अब ये तीसरा इजलास इस्लामाबाद में है। तो आप समझते हैं कि किसी न किसी हद तक अफगान हुकूमत और तालिबान के दरमियान बातचीत, अमन बातचीत, जो बराह रास्त बातचीत का, उसका कुछ ना कुछ लाया अमल या रोड मैप तैयार हुआ है इसमें?
देखिए, इसमें एक बात बड़ी अहम है कि जो तीन इजलास हो चुके हैं और अभी हम मजीद आगे बढ़ गए हैं, इसमें एक चीज देखिएगा कि बड़ी कामयाबी जो सामने आएगी वो एक मैकेनिज्म बनेगा। वो मैकेनिज्म में, उस मैकेनिज्म में जो स्टेक होल्डर जितने भी हैं, खुसूसन ये तालिबान जो है या मुतहारिब ग्रुप जो है अफगानिस्तान में, वो भी अपना एक रोड मैप लेके आ रहे हैं, जिसमें अभी आपने बात की जनरल केबल के हवाले से कि वो कह रहे हैं कि जी के सारी गैर मुल्की फौज निकल जाए। तो वहाँ गैर मुल्की फौज का नुक्ता उन्होंने इतने जोरदार तरीके से नहीं उठाया, और ये फिर काबुल हुकूमत को भी पता है कि गैर मुल्की फौज निकल जाने से उनकी भी हैसियत कमजोर हो जाएगी, क्योंकि काबुल की जो हुकूमत है सिर्फ काबुल के अंदर तक ही है, पूरे अफगानिस्तान के अंदर उनका उस तरीके से मौसर इतना अख्तियारात नहीं है, ना ही उनके अख्तियारात उससे बाहर हैं। वो उनको भी अपनी कमजोरी का पता है, तो अफगानिस्तान में तालिबान की भी अहमियत को उस तरीके से नजरअंदाज नहीं किया जा सकता। जो स्टेक होल्डर्स हैं वो इस नतीजे पे पहुंचने की कोशिश कर रहे हैं कि कोई ऐसे निकात वाज़ेह कर दिए जाएं जो सबके लिए काबिल कबूल हो, और वो मैकेनिज्म इसमें खामखा बन जाएगा जिसकी बड़ी उम्मीद की जा रही है, और इस्लामाबाद के हलकों में इसकी तोको भी की जा रही है। पाकिस्तान अपने सारे वसाइल यूज कर रहा है इस मसले में और इस चीज के ऊपर ला रहा है कि मीन चाइना और अमेरिका तो ऑब्जर्वर हैं, और के अफगानिस्तान और तालिबान मिलकर कोई ना कोई ऐसी चीज सामने लेके आए जिससे अफगानिस्तान की सलामती, अफगानिस्तान की बका और अफगानिस्तान में अमन के क्याम को यकीनी बनाया जा सके, और मैकेनिज्म बन जाएगा। लेकिन मसला सिर्फ आता है, जैसे आपने बड़ी अच्छी तमहीद बनाई जनरल केबल के रेफरेंस से, कि उनका कहना है कि अभी ना सिर्फ नेटो बल्कि अमेरिकन फौज की कमी भी अफगानिस्तान के वसी तर मफाद में नहीं होगा। ये बड़ी हद तक जितने स्टेक होल्डर्स हैं वो भी सोच रहे हैं, और उन्हें पता है कि भाई क्यों ये मुतालबा किया जा रहा है कि गैर मुल्की फौज वहां से निकल जाए। गैर मुल्की फौज अफगानिस्तान की तरक्की, अफगानिस्तान की बेबूद, अफगानिस्तान की सलामती के लिए ही काम कर रही है। वो अफगानिस्तान के जो नेशनल आर्मी है उसका स्ट्रक्चर बना रहे हैं, उनके इंफ्रास्ट्रक्चर को बड़े पायदार या ठोस बुनियादों पर इस्तवार करने की कोशिश की जा रही है, और ये जो तबका चाहता है कि अफगानिस्तान के पूरे जो जग्राफी हदूद है उसके अंदर हुकूमत की अमलदारी, जिसको रिट ऑफ द गवर्नमेंट कहते हैं, और मौसर गवर्नेंस की बात जो की जाती है, वो जब तक पूरे उनके इंस्टीट्यूशन जो है अफगानिस्तान के, उनकी सही तौर पर ट्रेनिंग नहीं हो जाती, ह्यूमन रिसोर्स मैनेजमेंट नहीं सामने आती, ह्यूमन कैपिटल को नहीं सही तौर पर वहां पर यूटिलाइज किया जाता, उस वक्त तक वहां गवर्नेंस का मसला ठीक नहीं चल सकेगा। और ये वाकई मैं उन तबकात से या उन तमाम दानिशवरों से मुत्तफिक हूं कि जब तक वहां पे इंस्टीट्यूशनलाइजेशन कंप्लीट नहीं होती, उनका इंफ्रास्ट्रक्चर कंप्लीट नहीं होता, वहां से किसी किस्म की फौज का वापस जाना गोया कि अफगानिस्तान को दोबारा अनार्की में, इंतशार में डालने की बात होगी। लेकिन अच्छा। जहां तक इस राउंड की बात हो रही है, जो दोबारा इस्लामाबाद में शुरू हो रहा है उसमें बड़ी अच्छी तवक्कुआत है और एक मैकेनिज्म बनेगा। उस मैकेनिज्म से ये है कि एक तो हर एक की वहां पे एक्सेप्टेंस हो जाएगी, फिर वो एक जो फार्मूला लेके आएंगे उसके ऊपर बड़े कम्प्रिहेंसिव जामिया तरीके से बात होगी, तो उससे अफगानिस्तान के लिए एक वसी तर्म फार्मूले के तौर पर एक मीन के एक मुस्तकिल अमल, एक मुस्तकिल पायदार जो है तरजीह बुनियादों पर एक ऐसी चीज सामने आ जाएगी जिससे जो पाकिस्तान के लिए भी काबिल कबूल होगी, जो मुबसरीन है उनके लिए भी होगी, खुद अफगानिस्तान के लिए भी काबिल कबूल होगी, खसूसन वहां के जो अरबाब इख्तियार इक्तदार हैं इस वक्त अब्दुल्ला अब्दुल्ला साहब या अशरफ गनी साहब उनके लिए भी होगी, और उन इन सब को अपने एक लचक का एक हद तक एक लचक का मुजाहरा करना होगा। जिद जो है इसमें कारामद नहीं होगी, उससे अफगानिस्तान के मुस्तकबिल असर पड़ेगा, उसकी इक्तसादियात पर, उसकी मईशत पर, उसकी समाजियात पर, और ये मेरा ख्याल है कि सारे मामला सलामती से वाबस्ता हैं, तो इनको लचक का मुजाहरा करते हुए अफगानिस्तान के वसीतर मफाद के लिए एक ऐसे मैकेनिज्म, एक ऐसी सोच को आगे लाना होगा जिससे पूरा इलाका भी अदम इस्तेकाम का शिकार ना हो और खुद अफगानिस्तान में भी अमन कायम हो जाए।
शुक्रिया प्रोफेसर साहब हमारे साथ थे। अब आप मुझे ये बताएगा अफगान साहब, आपसे भी मेरा आखिरी सवाल है क्योंकि हमारी इस सेगमेंट का वक्त खत्म हो जाएगा, तो आप ये बताइएगा, जरा तफसील बताइए हमारे सुनने वालों को। अभी प्रोफेसर साहब ने बड़ी तफसील से ये बताया कि जो ये चार फरीकी इजलास है, जाहिर है कि मुबसर की हैसियत है चीन और अमरीका की, जबकि पाकिस्तान और अफगानिस्तान मरकजी किरदार हैं इसके, और ये इस बात के ऊपर काम कर रहे हैं कि अफगानिस्तान की हुकूमत और तालिबान के दरमियान जो अमन बातचीत होनी है उसका लाए अमल प्रोग्राम तय किया जा सके, उसके लिए तजवीज़ें मुरतब की जाएं, तो किस तरह से आप देखते हैं, क्या क्या चीज़ें सामने आने का इम्कान है इसमें?
ये जो अभी बात चल रही है या जो कल इजलास या इससे पहले जो कुछ इजलास हो गई है, तो इसमें सबसे बड़ी बात तो ये है कि अब तालिबान भी इस बात पे राजी होते नजर आ रही हैं कि वो बातचीत का हिस्सा बन रही है या वो बातचीत करने जा रही है। हाँ ठीक है, मीडिया के लिए वो लोग कुछ अलग सी पॉलिसी रखते हैं, लेकिन अंदर से अगर आप तालिबान लीडर्स के साथ बात कर ले तो वो लोग भी अब थक चुके हैं, वो लोग भी यही कहते हैं कि हम लोग जाएंगे और हम लोग हिस्सा ले लेते हैं, लेकिन उनकी अपनी खुद की ख्वाहिशात है और उन ख्वाहिशात को अगर वो लोग उन्हीं जगह दे दीजिए तो जाहिर है वो गवर्नमेंट का हिस्सा बन सकते हैं, लेकिन उन ख्वाहिशात में इस तरह की बात नहीं है कि वो लोग ज्यादा कुछ डिफिकल्ट चीजें मांग रहे हैं, जैसे कि नेटो फोर्सेस का इनखिला है, जो वो बात इनके साथ अभी माने की नहीं, लेकिन दूसरी जानिब उन्होंने इस बात पे आमादगी जाहिर की है कि वो जो लेडीज है उनको स्कूल जाने की इजाजत दे देंगे, लेकिन उसमें वो शरई निकाब में होंगे, वो लोग लेडीज जा सकते हैं, ये भी पहले तालिबान का यही शर्त है, या वहाँ पे जो एनजीओ है वो काम कर सकते हैं, या वहाँ पे जो हेल्थ सर्विसेज है वो उसमें भी लेडीज और बाकी जो इंटरनेशनल कम्युनिटी के लोग इन्वॉल्व है वो काम कर सकते हैं। इस तरीके से अगर हम देख ले तो तालिबान की नज़र में बहुत काफी वो नरमी आ गई है, और ये नरमी लाने के लिए पाकिस्तान ने भी पूरा कोशिश की है और अभी ये कोशिशें जारी है जो नजर आते हैं। अब सबसे बड़ी बात यह है कि इससे पहले जो अफगान गवर्नमेंट ने पाकिस्तान की वो खुलूस पे शक कर रहा था, अब अफगान गवर्नमेंट की तरफ से इस शक की नजर कुछ दूर हो चुकी है या दूर नजर आ रहा है। आप लोगों ने भी देखा है कुछ अरसे से अफगान हुकाम जो वो खामोश है, वो कुछ नहीं कहते हैं, वो इल्जामात की लड़ाई जो पहले चल रही थी वो अब नहीं चलते, और इसी को मद्देनजर रखकर हम लोग ये कह सकते हैं कि अफगान हुकाम और पाकिस्तानी हुकाम जो है इसी मसले पे कम से कम एक दूसरे के करीब आ गई है, और ये मुसलसल इजलासें जो हो रही है और वहाँ पे जो नाजरीन का वो हिस्सा लेना है, जैसे कि अमेरिका और चाइना का हिस्सा है, उनके सामने जो हो रही है ये अभी मुसलसल होते जा रही है, इसमें कोई खलल नहीं आया हुआ है। हाँ, दरमियान में वो जो चारसदे का वाकया हुआ था, पाचा खान पोन्टिंग पे जो हमला हुआ था, तो उस पे की बात जो ये इल्जाम अफगानिस्तान पे भी लगा, तो कोई इस तरह की रद्दअमल नजर नहीं आया कि इस मुज़ाकरात को ताखीर की शिकार कर ले, ये नहीं हुआ। तो सबसे अच्छी बात जो नजर आ रहे वो यूं है कि अब मुज़ाकरात होते जा रही है या मुज़ाकरात के लिए रास्ता हमवार होते नजर आ रही है। जो सबसे बड़ी बात है, रह गई शर्तों की बात, वो शर्ती तो बाद में पता चलेगा कि अभी तक जो तालिबान की कुछ शर्तें हैं या अफगान गवर्नमेंट की कुछ शर्तें وہ جب بیٹھ جائے بعد میں یہ پتہ چل سکتا ہے کہ ہاں کس حد تک ایک دوسرے کی شرائط جو ہے وہ
مانی جا سکتی ہے.
اب طالبان جی نے جی جو لڑائی جی فیس کی ہے, اور دوسری جانب پہلے تو یہی افغان حکام یہی کہہ رہا تھا کہ طالبان لڑائی تیز کرتے ہیں پاکستان جی کے کہنے پہ کرتے ہیں.
اب کوئی آگے آگے بات چیت کا کچھ نتیجہ نظر آ رہا ہے. بہت بہت شکریہ افغان صاحب. ہمارا اصل میں سیگمنٹ بہت واضح طور پر ہمیں اس وقت ختم کرنا ہوتی ہے. آپ سے میری بات پھر بھی ہوگی. پروفیسر اے زی ہلالی ہمارے ساتھ تھے پاکستان سے, اور افغان تجزیہ کار لنڈن سے ہمارے ساتھ تھے میر وائز افغان. آپ دونوں سے میری پھر بھی بات ہوگی. تو آئیے اب ہم ایک چھوٹا سا وقفہ لیتے ہیں اور واپس آتے ہیں. بہت بہت شکریہ.
گلوبل ایشوز پر دو ٹوک بات.
ملیا صاحبہ, کیا اس کی وجہ اسلاموفوبیا ہے؟ کیا یورپ خوف زدہ ہے؟
دنیا بھر سے ماہرین کی رائے.
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین.
وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام پیش کیا جا رہا ہے جہاں رنگ. اپنے سننے والوں کو ہم بتائیں 972 کلو ہرٹز پر پیش کیا جانے والا یہ پروگرام اب اس وقت آپ بیک وقت نہ صرف ریڈیو پر سن سکتے ہیں بلکہ اس کے ساتھ ساتھ ٹیلی ویژن پر بھی دیکھ سکتے ہیں. آپ ہمارے اس پروگرام کو سنتے رہیے, ہم سے رابطے میں رہیے. اب پروگرام کو ہم آگے لے کر چلتے ہیں, اور اب ہم بات کریں گے پاکستان انٹرنیشنل ایئر لائنز کو ہونے والے خطیر خسارے کی. ہمارے ساتھ ابھی ہمیں جوائن کر رہے ہیں سابق وزیر خارجہ رہ چکے ہیں ڈاکٹر سلمان شاہ, اپنے شعبے کا ایک بہت ہی ممتاز اور مستند نام. ان سے ہم اس سلسلے میں بات کرتے ہیں. پاکستان کے قومی ہمارے ساتھ ہیں, ان سے ہم السلام علیکم سر. ہمارے ساتھ ہیں ڈاکٹر شاہ صاحب, ابھی نہیں آئے ہمارے ساتھ. اچھا, ہمیں بتایا گیا, پروڈیوسر ہمیں بتا رہی ہیں کہ وہ ابھی ان کو ہم اسکائپ پہ لے رہے ہیں تاکہ ان کے ساتھ ہم بات کی کر سکیں. تو چلیے اتنی دیر ہم آپ کو تھوڑی سی تفصیل بتا دیتے ہیں پاکستان انٹرنیشنل ایئر لائنز کی, جو گزشتہ بہت سارے دنوں سے ایک مسئلہ بن کر سامنے آیا ہے. جیسا کہ آپ جانتے ہیں کہ نجکاری کا معاملہ درپیش تھا, جس کی وجہ سے پاکستان انٹرنیشنل ایئر لائنز کی جو ملازمین کی یونینیں ہیں اور کچھ اور انتظامیہ کے درمیان اس طرح کے اختلافات پائے جاتے ہیں کاری کے معاملے کی وجہ سے. اور اب آج چوتھا دن ہے مکمل ہڑتال کا کہ پی آئی اے کا نہ تو کوئی پروازیں معطل ہیں, نہ صرف پروازیں معطل ہیں بلکہ ان کے دفاتر بھی بند ہیں. پی آئی اے کے جو پاکستان انٹرنیشنل کے ایئر لائنز کے ترجمان ہیں دانیال گیلانی, انہوں نے بتایا ہے کہ ہڑتال کے باعث قومی فضائی کمپنی کی 300 سے زیادہ پروازوں کو منسوخ کر دیا گیا ہے, اور اس دوران جو نقصان ہوا ہے اس کا تخمینہ کہتے ہیں کہ 2 ارب روپے تک لگایا جا رہا ہے. تو یہ ساری صورتحال ہے. ہم اپنے پروڈیوسر سے پوچھتے ہیں کہ کیا شاہ صاحب ہمارے ساتھ ہیں؟ اب ڈاکٹر صاحب ہمارے ساتھ ہیں؟ تو ڈاکٹر صاحب ابھی بتایا جاتا ہے کہ بزی ہیں. ہم اپنے سننے والوں سے کہتے ہیں کہ جیسے ہی ہمیں وہ ملیں گے تو ہم ان سے بات کریں گے. تو آئیے ہم اپنے اگلے جو ہمارے تجزیہ کار ہیں, جو لندن سے منظر وسیم صاحب ہیں اور یہاں سے پروفیسر فیضان ہیں, ان کے ساتھ ہم بات کرتے ہیں. منظر وسیم کو اگر آپ لے لیں تو ہم کچھ اور بات ان سے کر لیں, کیونکہ ہم یہ انتظار نہیں کر سکتے کہ اگر فون بزی ہے تو ہم اتنی دیر تک صرف انتظار کرتے رہیں. تو براہ کرم میرے ساتھ رہیے گا. پی آئی اے کی ہم بات کرتے ہیں. کہتے ہیں کہ 2 فروری کی شام سے اب تک فلائٹ آپریشن مکمل طور پر بند ہے, جس کی وجہ سے مجموعی طور پر 2 ارب روپے سے زیادہ کا نقصان ہو چکا ہے اور 300 سے زیادہ پروازوں کو منسوخ کرنا پڑا ہے. اس میں کوئی شک نہیں کہ نقصان میں مزید اضافہ لوگوں کا جیسے جیسے مزید اضافہ ہوگا اس میں لوگوں کا اعتماد بھی اپنے اس قومی ایئر لائن پر کم ہوتا چلا جائے گا. اور جمعے ہی کے روز پاکستان کے وزیر اعظم نواز شریف نے اس سلسلے میں بات کی ہے اور کہا ہے کہ اس ادارے میں اصلاحات کی ضرورت ہے, اور کیونکہ اس میں بہتری کی کوشش کی جا رہی ہے. وزیر اعظم نواز شریف نے یہ بھی کہا ہے کہ بعض سیاسی جماعتیں محض سیاست کی خاطر ہڑتال کرنے والوں کا ساتھ دے رہی ہیں. تو پی آئی اے کی اس مجوزہ نجکاری کے باعث اس فضائی کمپنی کے ملازمین نے 26 جنوری سے پہلے تو جزوی احتجاج شروع کیا تھا, لیکن 2 فروری سے تمام فلائٹ آپریشن معطل ہو چکے ہیں. اس وقت لندن سے ہمارے ساتھ ہیں, ہمیں جوائن کیا ہے منظر وسیم صاحب نے, جن سے ہم بات کرتے ہیں. لیکن اس کے ساتھ ساتھ جیسے ہی ہمیں ڈاکٹر سلمان شاہ سے ہماری بات ہوتی ہے, ہمارے پروڈیوسرز ہمیں بتائیں گے اور ہم اس مسئلے پر یعنی پی آئی اے کے بارے میں اور اس کی نجکاری کے بارے میں ان سے بات کریں گے. تو اپنے پروڈیوسروں کو ہم کہتے ہیں کہ جیسے ہی ان سے بات ہو تو براہ کرم ہمیں فوراً بتائیں. السلام علیکم منظر.
وعلیکم السلام.
تو منظر آپ مجھے سن رہے ہیں؟
جی جی بالکل سن رہا ہوں.
تو منظر اس وقت ہم اصل میں بات کرنا چاہ رہے تھے ڈاکٹر سلمان شاہ سے, اور ڈاکٹر صاحب کا ٹیلی فون اس وقت کچھ مصروف ہے, تو اتنی دیر تک ہم بات کرتے ہیں کچھ پروگرام میں جو ہمیں مشرق وسطیٰ کے حوالے سے بات کرنی تھی. اس کے لیے امریکہ کے وزیر دفاع ایش کارٹر نے سعودی عرب کی طرف سے اس پیشکش کا خیر مقدم کیا ہے جس میں اس نے امریکہ کی زیر قیادت شام میں کسی بھی زمینی کارروائی میں شامل ہونے کا اظہار کیا ہے. ایش کارٹر کہتے ہیں کہ دیگر ملکوں کی طرف سے سرگرمیوں میں اضافے سے داعش کے خلاف امریکہ کو اپنی لڑائی میں تیزی لانے میں آسانی ہوگی. اور اس سے پہلے کیا ہوا کہ بریگیڈیئر جنرل احمد الاسیری جو اتحاد کے تحت افواج کے ترجمان اور وزارت دفاع کے مشیر ہیں, انہوں نے یہ اعلان کیا تھا کہ اگر داعش کے خلاف بین الاقوامی اتحاد میں شام کی کسی کاروائی کی ضرورت پڑتی ہے یا اعلان کرتے ہیں تو سعودی عرب اپنی زمینی فوجیں یا زمینی کاروائیاں کرنے کے لیے یا اس میں شامل ہونے کے لیے تیار ہے. تو یہ کتنی اہم بات ہے آپ مجھے یہ بتائیں.
جی یہ کافی امپورٹنٹ ہے اگر اس کو پورے تناظر میں دیکھتے ہیں کہ ماسکو جو ہے اس نے بھی ایکیوز کیا ہے ترکیوں کی, ترکی پریپیئر کر رہا ہے انویژن کے لیے سیریا کے. یہ اگر ہم ان کو ایڈ اپ کر کے دیکھتے ہیں کہ جیسے کہ سعودی عرب کی اسٹیٹمنٹ جو ہے اور ماسکو کی جو وارننگ ہے, تو لگتا ہے ایسے کہ سعودی عرب اور ترکی جو ہے مل کے انٹروینشن کرنے کا کر رہے ہیں.
منظر آپ کی لائن بہت خراب ہے, آپ کو دوبارہ فون ہم پھر کر رہے ہیں اور اتنی دیر میں سلمان شاہ صاحب ہمارے ساتھ ہیں, ہم ان سے بات کرتے ہیں. السلام علیکم ڈاکٹر صاحب.
وعلیکم السلام.
بہت بہت شکریہ ڈاکٹر صاحب, ہمارا خیال تھا کہ اسکائپ پہ آپ کو لیا جا سکے گا لیکن کسی طرح سے رابطہ نہیں ہو رہا, تو ابھی ہم نے کافی تفصیل سے اتنی دیر میں بتایا کہ پی آئی اے کی ہڑتال جو اب چوتھے دن میں داخل ہو چکی ہے, پہلے جزوی طور پر کی گئی تھی لیکن اب مکمل طور پر آپریشن اس کے بالکل معطل ہو چکے ہیں اور اربوں روپوں کا نقصان ہو چکا ہے. تو ڈاکٹر صاحب یہ فرمائیے گا کہ ہڑتال سے پہلے بھی جب پاکستان انٹرنیشنل ایئر لائنس پوری طرح سے کام کر رہی تھی تو بھی خسارہ کروڑوں میں بتایا جاتا تھا, اور اب ہڑتال ہے تو خسارہ اربوں میں بتایا جا رہا ہے. کیا اس صورتحال سے نمٹنے کے لیے نجکاری ہی مؤثر ترین اقدام ہے, کس طرح سے اس کو دیکھیں گے آپ؟
دیکھیں جی, میری نظر میں تو پی آئی اے کا سچویشن یہ ہے کہ اس کے پاسٹ جو لونز ہیں وہی تقریباً $3 ارب کے ہیں جو کہ پی آئی اے سروس نہیں کر پا رہی, اور ابھی تک پی آئی اے کی جو خسارہ جو ہر سال ہوتا ہے وہ تقریباً 30 ارب کے قریب ہوتا ہے
جی.
اور اب شاید کچھ وہ کم ہو گیا کیونکہ تیل کی قیمتیں خاصی حد تک گری ہیں, لیکن وہ خسارے جو ہیں وہ بھی بجٹ کے اوپر بجٹ سے فائنانس ہوتے ہیں
جی.
اور تیسری چیز یہ ہے کہ پی آئی اے کا جو مقابلہ ہے اگر ریجن میں آپ دیکھتے ہیں کہ ایمریٹس ہے, قطر ایئر لائنز ہے, اتحاد ہے
جی.
اور اب تو ایران ایئر نے بھی 125 نئے ایئر بسز کا آرڈر بھی پلیس کیا جو کہ بڑا آ رہا ہے اخباروں میں
جی.
تو وہ پی آئی اے جو ہے صرف 35 جہاز ہیں, وہ بھی پرانے جہاز ہیں, کچھ لیز کے اوپر لیے گئے ہیں. تو اگر پی آئی اے نے افیکٹولی کمپیٹ کرنا ہے اس ریجن میں, تو ایک تو یہ ہے کہ اس کو اپنی فلیٹ خاصے حد تک بڑھانی پڑے گی. 20,000 کے قریب امپلائیز ہیں اور جہاز صرف 35 ہیں, باقی جو ایئر لائنز ہیں ان میں خاصی ماڈرن قسم کی چیزیں ہیں. سو بیسیکلی انویسٹمنٹ جو ہے پی آئی اے میں اس کو فال کرنے کے لیے وہ اب حکومت برداشت نہیں کر سکتی. تو دیٹ مینس بائی ڈیفینیشن کہ اگر حکومت نہیں کرے گی تو پھر
پرائیویٹ سیکٹر سے
انویسٹرز آئیں گے.
لیکن سر آپ کی بات کرتے ہیں, مجھے یہ بتائیے گا کہ اتنی خسارے میں جب کمپنی ہوتی ہے تو کیا جو پرائیویٹ سیکٹر کے سرمایہ کار ہیں وہ اس میں روپیہ لگاتے ہوئے یا اپنا سرمایہ لگاتے ہوئے جھجکیں گے نہیں؟ کس طرح سے کیا آسانی سے کوئی مل جائیں گے سرمایہ کار؟
جی ایکچولی پی آئی اے کے روٹس خاصے اچھے روٹس ہیں. پاکستان کی آبادی بھی تقریباً 20 کروڑ کی ہے, سو مارکیٹ خاصی بڑی ہے. لیکن ایشو پی آئی اے کا ہے کہ وہ اس کے پاس جہاز نہیں ہے, جہاز بہت کم ہے
جی.
سو جو بھی آئے گا اس کو فلیٹ کو ایکسپینڈ کرنا پڑے گا. میرا خیال ہے کم از کم 100 جہاز کے قریب لے جانا پڑے گا, اس لیے خاصی میجر انویسٹمنٹ درکار ہوگی. سو آئی تھنک کہ اگر اس قسم کا کوئی انویسٹر ملتا ہے, جو کہ بڑا مشکل ہے ان حالات میں کہ کوئی انویسٹر آئے گا, تو تو حکومت جو ہے وہ اس قسم کا پیسہ خرچ نہیں کر سکتی. سو مجھے لگتا ہے کہ پی آئی اے کے مشکل وقت ہی چلیں گے آگے, کیونکہ انویسٹر کا آنا اور حکومت کا انویسٹ کرنا پی آئی اے میں, یہ دونوں ذرا مشکل لگ رہے ہیں, اور لائبلٹیز اس وقت پی آئی اے کی بہت زیادہ ہوئی ہوئی ہیں.
اچھا ڈاکٹر صاحب, ایک اور بات بتائیے کہ آج بھی وزیراعظم صاحب نے کہا کہ اس ادارے کی میں اصلاحات کرنے کی ضرورت ہے. آپ یہ فرمائیے کہ جب اصلاحات کرنے کی بات ہوتی ہے, اور خاص طور پر جب کہ ایک ادارہ مکمل طور پر ہڑتال کی وجہ سے بند ہے, تو ایسی صورت میں اصلاحات کی کیا صورت ہو سکتی ہے؟ وہ تو ویسے آپ نے ساتھ ساتھ کہا کہ جہاز نئے لینے کی ضرورت ہے, زیادہ کرنے کی ضرورت ہے, لیکن اس کے ساتھ ساتھ اور آپ کیا دے سکتے ہیں؟ کیا امپلائز جو ہیں, جو ملازمین ہیں, وہ کسی طرح کی یقین دہانیاں چاہتے ہیں اس صورت میں, یا کس طرح سے کو دیکھا جائے گا؟
دیکھیں, امپلائیز کی جو ہے تقریباً 20,000 امپلائیز ہیں, اور 35 جہازوں کے لیے تو آپ کو صرف 5,000 امپلائیز کی ضرورت ہے.
جی,
سو وہ پولیٹیکل ڈیسیجن تو گورنمنٹ بڑے آرام سے نہیں لے گی. تو الٹیمیٹلی اصلاحات کا مطلب مجھے تو سمجھ نہیں آتا کہ پرائم منسٹر کون سی اصلاحات کی بات کر رہے ہیں. آلریڈی پی آئی اے کا بورڈ جو ہے وہ پرائیویٹ سیکٹر سے لوگ ہیں, بزنس مین ہیں, ابھی چیئرمین صاحب جنہوں نے ریزائن کیا ہے وہ بھی بزنس کمیونٹی سے تھے.
جی,
سو یہ کہنا کہ جی مینجمنٹ جو ہے وہ کہیں نہیں لے آئیں گے, تو وہ کہاں سے نہیں لائیں گے, یہی بزنس کے ہی ہیں لوگ. سو اصل اصلاحات کا تو مطلب یہ ہے کہ آپ جو ہے اپنی جو ایکسیس بیگیج ہے اس کو ختم کریں, آپ اپنی نان کور جو آپ کی بزنسز ہیں اس میں سے نکلیں. اگر آپ کے پاس نان کور کوئی ایسٹس ہیں وہ ڈسپوز آف کر کے جہاز خریدیں, تو وہ چیزیں میرا نہیں خیال کہ حکومت کے پاس کوئی ایپیٹائٹ ہے کہ اس قسم کی اصلاحات کر سکے. یہ تو اگر یہ اچھا کوئی انویسٹر ان کو مل جاتے ہیں, پاکستان کے انویسٹرز ہوں یا بیرون ملک سے ہوں یا کوئی جوائنٹ وینچر قسم کا ہو, تو ان کو بھی خاصی سپورٹ چاہیے ہوگی حکومت کی پی آئی اے کو پٹڑی پہ چڑھانے کے لیے. یہ نہیں ہے کہ وہ بھی بڑے آرام سے کر لیں گے, لیکن آئی تھنک خاصی مدد چاہیے ہوگی گورنمنٹ کی پی آئی اے کو دوبارہ فعال کرنے کی.
اچھا سر, ایک بڑا ایک کوئک کوسچن تھا میرا آپ سے کہ یہ جو لوگ جنہوں نے پی آئی اے کے ٹکٹ خریدے ہوئے ہیں اور اب ان کو دوسرے ملکوں میں جا کر اپنے نوکریوں کو جوائن کرنا ہے, یا ان کے کوئی ویزے کا پرابلم باہر ہو سکتا ہے, تو اس طرح کی جب صورتحال ہوتی ہے اور پی آئی اے اس کے لیے کوئی متبادل انتظام بھی نہیں کر سکتی ہے, تو کیا ایسی صورت میں اس طرح کے مسافر جو ہیں وہ کمپنی کے خلاف بھی کوئی کاروائی کر سکتے ہیں؟
ظاہر ہے کہ وہ کمپنی کے خلاف کر سکتے ہیں, لیکن فورس میجور کے بھی ایلیمنٹ ہے اس چیز میں. لیکن آئی تھنک کہ پی آئی اے کر رہا ہے دوسری ایئر لائنس کے ساتھ کوئی ارینجمنٹ جس کے تحت پی آئی اے کی ٹکٹس جو آلریڈی کنفرم ٹکٹس ہیں وہ دوسرے ایئر لائنس جو اس ریجن میں آ رہے ہیں وہ ان کو آنر کریں گے. سو آئی تھنک کہ ہوپ فلی یہ آج کل میں یہ کام کر لیں گے, کیونکہ بہت زیادہ اسٹرینڈڈ لوگ ہیں ہزاروں میں ڈفرینٹ جگہوں پہ بیٹھے ہوئے, ان کو پی آئی اے کو فیسیلیٹیٹ کرنا پڑے گا.
بہت بہت شکریہ ڈاکٹر سلمان شاہ, ہمارے ساتھ تھے, پاکستان کے سابق وزیر خزانہ بھی رہ چکے ہیں. ڈاکٹر صاحب, آپ کے وقت کا اور کامنٹس کا بہت شکریہ, میری آپ سے پھر بھی بات ہوگی تو آئیے پروگرام میں. بہت بہت شکریہ سر. اب جیسے کہ ہم پہلے بات کر رہے تھے, منظر وسیم صاحب ہمارے ساتھ ہیں, تو منظر صاحب ہم آپ سے یہی بات کر رہے تھے, ہمیں امید ہے کہ اب آپ کی لائن ہمارے کلیئر ہوگی اور ہم سن سکیں گے. بریگیڈیئر جنرل احمد السیری نے یہ یقین دلایا ہے کہ سعودی عرب کی فوج اگر ضرورت پڑے تو شام میں بھیجی جا سکتی ہے. اس کا وزیر دفاع, امریکہ کے وزیر دفاع نے خیر مقدم بھی کیا اس اعلان کا کہ اس سے داعش کے خلاف بہتر طور پر کارروائی کرنے اور اقدامات اٹھانے کی صورت ممکن ہو سکتی ہے. تو یہ کتنی بڑی اہم بات ہے, اس کے بارے میں آپ بات کر رہے تھے.
جی سر, میں نے پہلے بتایا کہ اس سٹیٹمنٹ کے ساتھ ہمیں ایک اور سٹیٹمنٹ ملا کے دیکھنی پڑتی ہے کہ ماسکو نے کچھ دن پہلے اور ابھی ریسنٹلی یہ اپنا ایکیوز کیا ترکی کو کہ وہ ترکی جو ہے وہ پریپیئر کر رہا ہے انویٹ کرنے کے لیے سیریا کو. اگر تو یہ سچویشن بنتی ہے تو کلیئر نظر آ رہا ہے کہ ترکی اور سعودی عرب اور یہ جو کوالیشن ہے ان کی یہ مل کے شاید اس علاقے کو انویٹ کرنا چاہ رہے ہیں جہاں پر کہ آئی ایس آئی ایل ہے اس وقت. اس کے یہ اتنا یہ بہت زیادہ امپورٹنٹ سچویشن بن رہی ہے اور کافی وولیٹائل ہو سکتی ہے, کیونکہ اگر اس علاقے میں بہت آپس میں اچھے تعلقات نہیں ہیں ان ملٹریز کے, جس طرح کل ہی ایک ان کے ایڈوائزر کو موٹر کے گولے سے مار دیا گیا روس کے تو اگر ایسی کوئی سچویشن ہوتی ہے کہ جہاں پر کہ روس کو کوئی نقصان ہوتا ہے یا ترکی کو یا سعودی آرمی کو اور آپس میں کوئی ایسی چٹکلش بھی چھوٹی سی بھی ہو جاتی ہے
تنازع بڑھ سکتا ہے
سچویشن, جی جی, تو یہ آؤٹ آف کنٹرول ہو سکتا ہے سارا سینیریو. تو یہ بہت ہی ایک کہنا چاہیے کہ بجائے بہتری کی طرف ہونے کے انلس کے روس بھی اس کے اندر شامل ہو اور اس کا کنسنٹ ہو, تو صرف امریکہ کے
منظر صاحب کے سگنل پھر خراب ہو رہے ہیں. پروفیسر فیضان ہے ہمارے ساتھ, یہ پلیز منظر وسیم صاحب کی لائن چیک کر لیجئے دوبارہ, اور اتنی دیر میں پروفیسر فیضان سے ہم بات کرتے ہیں. السلام علیکم پروفیسر فیضان.
آپ کا
بہت بہت شکریہ. پروفیسر فیضان یہ بتائیے گا, ہم بات کر رہے تھے کہ سعودی عرب کی طرف سے اگر شام میں فوجی بھیجے جاتے ہیں, جس کی کہ ظاہر ہے کہ امریکہ نے بہت اس کا خیر مقدم بھی کیا ہے, تو اس سے وہاں لڑائی روکنے میں کامیابی ہوگی یا پھر ایک اور محاذ کھل جائے گا, کیونکہ وہاں پر ایران اور روس ایک ساتھ پہلے ہی سے صدر بشار الاسد کے پشت پناہی کر رہے ہیں, تو اس کو کس طرح سے دیکھتے ہیں؟ جیسا کہ منظر وسیم صاحب بھی یہی کہہ رہے تھے کہ تنازع آرائی زیادہ کھل کر سامنے آ سکتی ہے اگر کوئی ایسی صورت ہو, آپ اس کے بارے میں کیا کہیں گے؟
جی, سب سے پہلے سننے اور دیکھنے والے بہن بھائیوں کو بہت سلام دعا اور پیار, اللہ تعالیٰ ان کو اپنی ایمان میں رکھے. منظر صاحب بالکل صحیح فرماتے ہیں, کیونکہ ہوگا یوں کہ یہ پہلی دفعہ ایسے ہوگا کہ سعودی عرب اور ترکی اور خاص کر سعودی عرب اور ایران کے وسائل اور ان کی فوجیں آمنے سامنے کھڑی ہوں گی, کیونکہ یہ ایک مصدق اطلاع ہے
جی.
کہ ایران کی جو فوجی ہیں اور ایران کے جو آرمی کے ایڈوائزرز ہیں وہ اور رشین ایڈوائزرز جو ہیں وہ انتہائی ایکٹیو رول ادا کر رہے ہیں وہاں پر سیریا میں اور بشار الاسد کی فوجوں کے ساتھ. تو اگر ہم اس کو ذہن میں رکھیں اور ادھر سے یہ دیکھیں کہ سعودی عرب اور ترکی جو ہیں وہ پر تول رہے ہیں اس میں شام میں جانے کے لیے, تو یہ بات جو ہے بہت کلیئر ہو جاتی ہے, جس کو کہتے ہیں انیویٹیبل ہے, یہ تو ہونی شدنی ہے کہ دونوں کا مقابلہ ہوگا, دونوں کا سامنا ہوگا. اور سعودی عرب کے لیے ایک بہت بڑا چیلنج بھی ہے, کیونکہ یہ ان کی پہلی ڈائریکٹ وار ہوگی سعودی عرب سے باہر, اور اس سے ان کی ساکھ کو بہت نقصان بھی پہنچ سکتا ہے, اور اس سے ساتھ ان کی جو فوج ہے اس کو ایک اس کا ٹیسٹ ہوگا کہ وہ سکسیسفل ہو سکتے ہیں یا نہیں. اور اس میں جہاں تک ہم اس ساری سچویشن کو دیکھتے ہیں تو میرا خیال ہے کہ روس کی جو انوالومنٹ ہوئی ہے شام میں اس سے جو ہیں ایک تو جس کو کہتے ہیں نا کہ وہ آڈز جو ہیں یعنی کہ جو بہت بڑا یہ ایک سٹیکس جو ہیں وہ بہت بڑھ گئی ہیں
جی.
اور ان سٹیکس کے بڑھ جانے کی وجہ سے کیونکہ امریکہ جن ڈرائیورز کو ٹرین کر رہا تھا روس نے ان کو چن چن کے مارا ہے اور ان کو کرپل کیا ہے, اور اس لیے جو ویکیوم پیدا ہوا ہے اس میں یا تو آئیسل یا آئیسس گھس جائے گی یا پھر ان لوگوں کو کچھ کرنا پڑے گا. اور میرا خیال ہے کہ یہ جو فیصلہ ہے ترکی کا اور سعودی عرب کا اس سے یقیناً اس پہلے کے حصے کے چیزیں ڈی ایسکیلیٹ ہوں کم ہوں, مگر اس سے پہلے اس میں شدت آئے گی.
اچھا, امریکہ کے دفاعی عہدیداروں کے مطابق عراق اور شام میں داعش کے جنگجوؤں میں کمی ہوئی ہے, یہ پینٹاگون کی رپورٹ تھی گزشتہ دنوں سامنے آئی جس میں باقاعدہ انہوں نے نمبرز تعداد بتا کے بھی بات کی ہے کہ, اور وہ کہتے ہیں کہ یہ اس بات کی دلیل ہے کہ امریکی قیادت میں جو اتحاد وہاں پر کام کر رہا ہے اور داعش کے ٹھکانوں کو نشانہ بنایا جا رہا ہے, داعش کے لیے جو ان کی لائنز ہیں سپلائی لائنز کو کاٹا جا رہا ہے اور داعش کو مفلوج کرنے کے لیے جو بھی حربے استعمال کیے جا رہے ہیں وہ کامیاب ثابت ہو رہے ہیں. منظر صاحب آپ کس حد تک اس بیان سے اتفاق کریں گے, عراق اور شام میں داعش کی کمی؟
ہلو
جی منظر صاحب آپ سن رہے ہیں؟
हाँ जी जी, ये लगता है ऐसे कि उन्होंने शायद अपने जो है ऑन ग्राउंड जो है उनको मूव किया है एक जगह से दूसरी जगह, क्योंकि इनके लिए बहुत इजी है, इनके जो है इक्विपमेंट जो है वो ऐसा हैवी नहीं होता कि वो उसको एक जगह से दूसरी जगह मूव करना हो जिस तरह की नॉर्मल आर्मीज मूव करती हैं। तो ये बहुत और डायनामिक होती है इनकी जो मिलिशियाज हैं, जो देखने में आया है कि एक जगह पे उनको प्रेशर ज्यादा फील होता है तो वो अपनी आर्मी और ये मिलिट्री जो है वो दूसरी जगह मूव करके एक नया महाज खोल देते हैं। लेकिन ये जो रेगुलर आर्मीज है उनके लिए एक नए महाज पे जाना जो है वो इम्पॉसिबल होता है, उनको बहुत ज्यादा चीजें चाहिए होती हैं। तो इस चीज के ऊपर ही वो प्ले कर रहे हैं और अब वो एक अगर लिबिया की तरफ उनके जो जंगजू है वो पहुंच रहे हैं साहेल के, तो ये अब बहुत मुश्किल होगा कि सारी आर्मीज को उठाएंगे और फिर जाके लिबिया में उनको चेजअप करेंगे। जबकि अभी अमरीका की तरफ से ये इंडिकेशन आई है कि उनको कहा जा रहा है कि वो नए प्रिपेयर करें इस तरह के सिनेरियो कि जहाँ पर के वो इंटरवीन कर सके मिलिट्री, लेकिन ओबामा अभी इस चीज के ऊपर मुत्तफिक नहीं है और स्टडी के लेवल पे ही ये चीज चल रही है कि एयर स्ट्राइक्स हों और कमांडो रेड्स कर सकें और जो मिलिट्री है वो ऑन ग्राउंड उनको सपोर्ट कर सके। तो लेकिन ऐसा अभी एकदम से होना तकरीबन नामुमकिन है, क्योंकि बर्तानिया ने भी पिछले दिनों ऐसी ही बात की है कि वो फ्रांस और अमरीका की तरफ से जो इनिशिएटिव लिया जा रहा है इंटरवेंशन का लिबिया में
जी।
उसके सिलसिले में वो उनको अपने तहफ्फुज़ात हैं बरतानिया को भी कि वो पहले चाहते हैं कि जो पीस टॉक्स चल रही हैं अगर ये फेल हो जाएंगी तो फिर वो कंसिडर करेंगे कि इंटरवेंशन की जाए कि ना की जाए। और बरतानिया में जिस तरह के यहाँ के अपोजिशन लीडर हैं वो एंटी वॉर अलायंस के वो हैं लीडर, तो वो शायद इसके ऊपर काफी उनको टफ टाइम देंगे।
अच्छा,
तो अब इस सिलसिले बहुत मुश्किल हो जाएगा अगर हम देखते हैं कि एकदम आर्मी को मूव करें और अगर वहां पर उनको काउंटर करने लगेंगे लिबिया में तो हो सकता है कि यही जंग जो है वो दोबारा से वापस आ जाएं
इराक और शाम की तरफ दोबारा वहां आ जाएं जहां पे थोड़ा सा वैक्यूम हो। यही हम सवाल पूछते हैं प्रोफेसर फैजान, आप ये बताइएगा कि जहां शाम और इराक में कमी हो रही है वहां बताया जा रहा है, ये मुसद्दका इत्तला है, एक दिफाई अहलकार ने तस्दीक की है कि दाश के अस्करियतों की तादाद वहां पर पहले 2,000 से 3,000 के दरमियान थी लेकिन अब वो बढ़कर 5,000 तक हो गई है। लिबिया में इस इंतहा पसंद ग्रुप को खत्म करने के लिए या इनका मुकाबला करने के लिए क्या आप समझते हैं कि इत्तेहाद की तरफ से जैसे इराक और शाम में कोशिशें की गई वैसे ही लीबिया में कोशिशें दरकार होंगी?
जी मैं तस्दीक करता हूं जो वंदे साहब ने कहा और इस गुफ्तगु को आगे बढ़ाते हैं इस तरह कि जो इस वक्त लीबिया में जो हो रहा है वो ये है कि इनका हाल वो है कि इधर से दबे तो उधर से निकल आए, उधर से दबे तो इधर से निकल आए। लेकिन इनके साथ साथ हमें ये बात देखना है कि जब वो लीबिया में पहुंच जाते हैं तो हालात मजीद बिगड़ सकते हैं, इसलिए कि लीबिया का एक बहुत बड़ा जिसको कहते हैं कि अनसिक्योर बॉर्डर है जो कि इजिप्ट के साथ मिलता है और इजिप्ट और लीबिया से फिर आगे हम अगर चलते हैं मगरब की तरफ तो वो मोरक्को और वो तमाम ये कुछ जो रिलेटिवली स्पीकिंग जिसको मतलब ऐसे मुल्क हैं जो जरा थोड़े से स्टेबल हैं वो डिस्टेबलाइज हो सकते हैं और लीबिया के जो ऑयल के जो वसाइल हैं तेल के वो भी उनको मैसर हो सकते हैं जिसके लिए वो वहां पर गए हैं। और उसके बाद ये एक पूरा खत्ता जो है वो उसकी डिस्टेबिलिटी जो है अनस्टेबिलिटी में इजाफा होगा और इससे और उनके वहां जाने की एक वजह ये भी है कि एक तरफ ईरान और रूस होंगे, दूसरी तरफ तुर्की और सऊदी अरेबिया और अमेरिका होंगे, तो उनको नजर आ रहा है कि हो सकता है वो सैंडविच हों इससे पहले कि वो इस मुकाम पर पहुंचे, उन्होंने पहले से ही अपना रास्ता निकाल लिया है। और मेरा ख्याल है कि उसके लिए इजिप्ट सूडान और जो लीबिया के जो और मोरक्को इन जो तमाम मुल्क हैं इनको सर जोड़ के बैठना पड़ेगा क्योंकि अगर ये आपस में कोऑर्डिनेशन की नहीं होगी और तो मुझे खौफ है कि जो नॉर्थ अफ्रीका है वो पूरे का पूरा जो है वो अनस्टेबल हो सकता है और उनकी अनस्टेबिलिटी में सबसे ज्यादा फायदा जो है वो आइसिस या आइसिल जैसे ग्रुप्स को होगा।
अच्छा, अब हम बात करते हैं कि शाम और इराक में जहां दाश के जंगजुओं में कमी की बात है वहां साथ साथ ये भी रिपोर्टें हैं, क्योंकि ये एक बड़ी मुकम्मल रिपोर्ट सामने आई थी जिसमें इदाद व शुमार के साथ साथ ये भी कहा गया था कि अगरचे उनको खत्म किया जा रहा है, उनकी तादाद खत्म हो रही है, लेकिन इसके साथ साथ ये है कि दाश बड़ी तेजी के साथ भर्ती करने में भी कामयाब हो रहा है। आखिर कौन से इकदाम हैं ऐसे जरूरी हैं जो दाश को की इस भर्ती को जो अभी तक वो करने में कामयाब हो रहा है उसको रोकने में मदद दे सकें? जी मंजर साहब।
جی اس میں یہ سچویشن ایسی ہے کہ ان کے پاس جتنا زیادہ ان کو ہٹ کیا جاتا ہے تو وہ ان کے لیے ایک پروپیگنڈا کا ایک نیا میسج بن جاتا ہے کہ جی یہ سنی فائٹرز ہیں جو کہ گراؤنڈ پہ ہیں اور ان کو جو حملہ کیا جا رہا ہے, ایک طرف شیعہ آرمیز ہیں اور دوسری طرف مغرب کی جو ہیں قوتیں وہ حملے کر رہی ہیں ان پہ, تو اس صورت میں ان کے پاس ایک پروپیگنڈا کی کیمپین آ جاتی ہے جس سے کہ ان کی ریکروٹمنٹ اور بڑھ جاتی ہے. اب جیسے پتا چلا کہ ان کے پاس پیسے کی تو کمی ہے نہیں اب اور کسی کی ریسورسز کی اور تو اور لوکل ٹیکسز بھی وہ کافی زیادہ وصول کر رہے ہیں, تو اس کی وجہ سے یہ ہو جاتا ہے کہ ان کے لیے نئے بندے ریکروٹ کرنا کوئی بہت مشکل نہیں رہتا. تو طریقہ اس کو میرے خیال میں تو کاؤنٹر کرنے کا سب سے پہلے تو یہ ہے کہ ان کے ریسورسز جو ہیں جہاں جو پیسے اور وہ کسی طریقے سے اگر روکے جا سکیں, پلس ان کو ایک پروپیگنڈا کی کیمپین نہ استعمال کی کرنی دی جائے, کیونکہ ابھی تک اگر ہم آن گراؤنڈ دیکھتے ہیں تو کوئی سنی آرمی نہیں ہے جو کہ ان کو کنفرم کر رہی ہے. ایک طرف اگر عراق کی آرمی ہے تو اس میں بھی شیعہ ایلیمنٹ ہے, اگر سیریا کی آرمی کو دیکھتے ہیں تو اس میں بھی شیعہ ایلیمنٹ آتے ہیں, اور اس کے علاوہ جو ہیں وہ مغربی جو قوتیں وہ ہیں, تو ان کے لیے ایک بہت اچھا پروپیگنڈا کا ایک کیمپین بن جاتی ہے. پلس آن گراؤنڈ اگر ہم دیکھتے ہیں تو وہاں پر واقعی کافی سپریشن ہے, جس طرح کی خبریں ہمیں آئی ایس ایل کی طرف سے ملتی ہیں اٹراسٹیز کی, ایسی ہی خبریں اگر ہم دیکھتے ہیں تو آئی ایس ایل والے بھی نشر کر رہے ہوتے ہیں جس میں کہ وہ کہتے ہیں کہ شیعہ کی ملیشیاز نے اس طریقے سے وہاں پر ظلم کیا اور اتنا لوگوں کو قتل کیا. تو یہ جب ان کو پروپیگنڈا ملتا ہے تو وہاں کے جو لوکل سنی ہیں وہ خوف میں آ جاتے ہیں, ان کو سپورٹ دینی ہی پڑتی ہے چاہے وہ چاہ رہے ہوں یا نہ چاہ رہے ہوں اپنی سیکیورٹی کے لیے.
اچھا ایک اب شام کے بارے میں آخر میں بات کرتے ہیں. نیٹو کے سربراہ سٹولٹنبرگ نے کہا ہے کہ روس کی طرف سے شام میں جو فضائی حملے کیے جا رہے ہیں اس سے اس تنازع کو ختم کرنے کے لیے, ظاہر ہے کہ پچھلے دنوں آپ کو یاد ہوگا, اپنے سننے والوں کو بھی یاد دہانی کرائے, ہم نے تفصیل سے بات بھی کی تھی, جنیوا میں بات چیت کا آغاز کیا تھا اور جو شام کے لیے اقوام متحدہ کے نمائندے ہیں مسٹورا سٹیفن ڈی مسٹورا, انہوں نے بات کی تھی کہ دونوں جو ہائر نیگوسیٹنگ کمیٹی ہے اپوزیشن کی, شام کی اپوزیشن کی, وہ اس کے نمائندے وہاں پر تھے اور شام کی حکومت کے نمائندے وہاں پر تھے, ان کا اجلاس ظاہر ہے کہ ختم ہو گیا, اور اس کی وجہ یہی تھی کہ انہوں نے کہا تھا کہ ناکہ بندی ختم کر کے لوگوں تک فلاحی امداد پہنچانے دی جائے اور حملے ختم کیے جائیں. ظاہر ہے ان دونوں میں بات نہیں, کوئی بھی بات پوری نہیں ہو سکی بلکہ روس کی طرف سے زیادہ حملے شروع کر دیے گئے. تو اس کے لیے یہ اب سٹولٹنبرگ صاحب کا یہ بیان بھی سامنے آیا. پروفیسر فیضان, یہ سب آپ سمجھتے ہیں کہ شام کے لیے امن کی بحالی اور تصفیہ کے لیے مذاکرات 25 فروری کو جیسا کہ کہا گیا دوبارہ شروع ہونے کا کوئی امکان ہے؟ جو یہ ساری صورتحال ہے
جی امکان تو ہے, لیکن جب تک روس جو ہے اپنے حملے ریبلز کے خلاف جو کہ لیجیٹمیٹلی پورے قانونی طریقے سے, جو ریبلز کو قانونی نہیں کہا جا سکتا, لیکن وہ جو اس کی حکومت کے خلاف بشار الاسد کی حکومت کے خلاف جدوجہد کر رہے ہیں, اگر ان کو صحیح طرح شامل نہیں کیا جائے گا, ان کے جو ٹھکانے ہیں ان کو بامز کا نشانہ بنایا جائے گا تو وہ شریک نہیں ہوں گے, اگر وہ شریک نہیں ہوں گے تو ان مذاکرات کے کوئی معنی نہیں ہے. مگر ایک بات میں ضرور کہوں گا آپ کے پہلے سوال کے سلسلے میں, وہ یہ ہے کہ جیسے جیسے جو جنگ کا میدان جو ہے وہ نارتھ افریقہ چلا جاتا ہے, شمالی امریکہ میں چلا جاتا ہے, اس سے ایک فائدہ یقیناً ضرور ہوگا کہ جو آئیڈیولوجیکل نیریٹو ہے, یعنی کہ ان کا جو مذہبی بیانیہ ہے ان لوگوں کا جن کو آئسس کہتے ہیں, اس میں کمی آ جائے گی, اس لیے کہ وہ شام میں جو جنگ کر رہے ہیں وہ اس کو اس جنگ کو تشبیہ دیتے ہیں جس تشبیہ کہ وہ جنگ جو ہے جو دجال لوز اور حضرت امام مہدی اور حضرت عیسیٰ علیہ السلام کی آمد کے سلسلے میں ہے. تو یہ ایک بہت بڑا فائدہ ہوگا آئیڈیولوجیکلی کہ وہاں سے اگر جنگ وہاں سے شفٹ ہو جاتی ہے تو ان کی جو مذہبی بیانیہ ہے اس میں فرق آئے گا اور اس سے بھی ریکروٹمنٹ کم ہو سکتی ہے.
اچھا تو اب منظر صاحب سے ہم پوچھتے ہیں, منظر صاحب آپ کیا سمجھتے ہیں کہ جو شام کے بارے میں امن کوششیں کی جا رہی ہیں کہ وہاں پر ایک سیاسی تصفیہ ممکن کر کے اگلے 6 ماہ کے اندر حکومت بھی قائم کر دی جائے, ظاہر ہے کہ جو ابتدائی لایا عمل تھا وہ یہی تھا, اس کے بارے میں اب کیا توقعات کی جا سکتی ہیں یہ ساری صورتحال جو اتنی پیچیدہ ہو چکی ہے؟ ہمارے پاس آخری 1 منٹ.
جی بہت مشکل لگتا ہے کہ ایک دم سے کوئی اس کا کوئی سولوشن نکل سکے, کیونکہ ہر ایک جو ہے وہ ڈفرینٹ ڈائریکشن میں جا رہے ہیں, روس کے اور ایران کے اور سیریا کے, سب کے اپنے ایک طرف مفادات ہیں, دوسری طرف سعودی عرب کے और तुर्की डिफरेंट तरीके से सोच रहे हैं और मगरिब जो है वो तीसरे तरीके से, तो इन तीनों को एक जगह एक पॉइंट पे आना जो है वो काफी मुश्किल एक बात नजर आती है। और मुझे नहीं लगता कि अगले 5-6 महीने के अंदर या 1 साल के अंदर भी कोई इस तरह का सोल्यूशन निकल पाएगा जिसमें कि ये सब एक मिलकर बैठ जाए, क्योंकि जो प्रॉक्सी के जो मास्टर्स हैं पीछे जो बैठे हैं उनकी वो भी अभी तक आप इसमें इस चीज के ऊपर एक इतफा नहीं कर सके कि क्या सूरत है और किस तरह उसको हैंडल किया जाए। तो मेरा नहीं ख्याल कि कोई बहुत जल्दी कोई सोल्यूशन निकलेगा इसका।
तो ये जो पिछले दिनों इतनी कोशिशें की जा रही थी वो बिल्कुल मौसर साबित नहीं होंगी?
नहीं, अभी नजर तो नहीं आ रहा, क्योंकि जिस तरीके से ताकि कुर्दों को तुर्की पसंद करते और शियों को हिजबुल्लाह वगैरह को वो नहीं एक्सेप्ट करेंगे सऊदीज, और इसी तरह जो ईरान है वो वहाबीज को नहीं एक्सेप्ट कर रहे, इसी तरह और भी बहुत से हैं रूस को एक्सेप्ट नहीं करते मगरब वाले, तो कोई ऐसा सोल्यूशन नजर आता नहीं है कि एक जगह बैठ सकेंगे या कोई सोल्यूशन निकाल सकेंगे। दिखाने के लिए ऐसे जरूर होंगे कि मौके आते रहेंगे और कोशिश करते रहेंगे, लेकिन मेरा नहीं ख्याल कि इन द नियर फ्यूचर जो हिस्टोरिकल पर्सपेक्टिव में हम देखेंगे कि इसका सोल्यूशन निकल पाएगा।
बहुत बहुत शुक्रिया। मंजर वसीम लंदन से हमारे साथ थे और यहाँ बफलो यूनिवर्सिटी से प्रोफेसर फैजान हमारा साथ दे रहे थे। अब हमारे इस प्रोग्राम का वक्त अब खत्म हुआ चाहता है। 972 किलोहर्ट्ज़ पर आप हमारा ये प्रोग्राम जहां रंग सुनते हैं वॉइस ऑफ अमेरिका की उर्दू सर्विस से। आज का प्रोग्राम खत्म करने की बहजत को इजाजत दीजिए। मेरी आपसे मुलाकात होगी फिर इन्हीं प्रोग्रामों में। हमारे इन प्रोग्रामों को सुनते रहिए, हमसे राबते में रहिए। अब इजाजत दीजिए, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।